सबिनियो हेर न कस्तो छ।
ए अघिदेखि हेर त्यो हेर भनेर देखाएको देखाइ गर्छ कि यो सविताले मोबाइल त कस्तो आफूलाई दिक्क लैस्यो भने।
ए सबिन त्यस्तो नभन न, मलाई कति धेरै सामान किन्नु छ अनि बजार गएर किन्नलाई टाइम पनि छैन के, त्यही भएर अनलाइनबाटै किनौँ भनेर तिमीलाई देखाएको। हेर त कस्तो छ यो साँच्चै, राम्ररी हेरिदेऊ न।
त्यो त हो कि सविता जिग्री, तर अनलाइनबाट सामान किन्दा चाहिँ विचार पुऱ्याउ के।
ल किन विचार पुऱ्याउनु के, राम्रो छ कि नराम्रो छ भन्देऊ नि यो हेरेर।
फोटो मात्र राम्रो भएर के गर्नु, सामान राम्रो हुनु परेन भने।
तिमी पनि कस्तो होला के, राम्रो छ कि छैन भन्दै भइहाल्यो नि किचकिच गर्ने।
कस्तो रिसाएको के तिमी पनि एकैछिनमा फेरि।
अनि के त, बरु रसिक र करुणालाई सोध्नु पर्यो, उनीहरू भएको भए मजाले भन्थ्यो होला।
हुन्छ नि त, उनीहरूलाई नै गएर सोध नि त, के मेरो टाउको खाइरहेको भने। ल ल भयो, केही भन्नु छैन मलाई तिमीलाई।
ल ल ल नभन नि त।
होइन कि, खासमा अस्ति मैले एउटा अनलाइनबाट मोबाइल किन्दा कस्तो नराम्रो मोबाइल परेको थियो भन्ने कुरा त तिमीलाई यादै छ नि, हो कि नि भन न।
अँ त्यो त याद छ, अब एकचोटि नराम्रो पर्यो भनेर सधैँ नराम्रो पर्छ र भने सबिन।
त्यो त तिमीले भनेको पनि एकदमै ठिकै हो, तर अनलाइनबाट सामान किन्दा विचार पुर्याऊ भनेर मात्र भन्न खोजेको हो क्या, त्यसै रिसाएर बस्ने कि यो त।
ल ल सबिन ल, तिम्रो फोन कस्तो थियो त मलाई पनि थाहा छ। ल सबिन सम्झाइदियौ, धन्यवाद है त्यसको लागि।
ल ल अब यो कुरा छोड, बरु जिग्रीलाई स्वागत नै गरौँ टुप्पी पालेर आजको कार्यक्रममा।
ल ल सबिन, बरु म नै गर्छु है त साथीलाई स्वागत पहिले।
नमस्ते अनि धेरै धेरै स्वागत छ है साथी। कार्यक्रम साथीसँग मनका कुराको यो अर्को अध्याय लिएर आइसकेको छु म तपाईँकै हँसिले र सिले नि चुटुक्क परेकी प्यारी साथी सविता।
र सविताससँगै म पनि छु है जिग्री, म तपाईँको आफ्नै हँसिलो रसिलो अनि चिटिक्क परेको जिग्री सबिन टुपी पालेर। मेरो तर्फबाट पनि तपाईँ सबैजनालाई धेरै धेरै स्वागत छ है। बरु सविता, अब चाहिँ केही कुरा नहेरिकन आजको कथा नै सुन्ने हो कि।
कथा त सुन्ने हो नि सबिन, तर त्योभन्दा पहिले म तिमीलाई हाम्रो रसुवाको साथी गीता पौडेलले गाउनु भएको गीत नै सुनाउँछु है। उहाँले गायिका आस्था राउतले गाउनु भएको चौबन्दीमा पटुकी भन्ने गीत आफ्नै आवाजमा रेकर्ड गरेर पठाउनु भएको छ के।
ए त्यसो हो भने त ढिलाइ किन गर्ने, सुनिदिइहालौँ न त।
चौबन्दीमा पटुकी बाँधा छैन भन्दैमा, पखेरीमा घाँस काट्न जाने छैन भन्दैमा, मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ, म त नेपालको माया गर्ने छोरी, मलाई मजस्तै माया चाहिन्छ, म त नेपालको माया गर्ने छोरी, मलाई मजस्तै माया चाहिन्छ, गाजलो टिके राम्रै लाग्छ, लाउने बानी छैन मेरो लाउने बानी छैन, गोठाला र मेला पातमा धाउने बानी छैन मेरो धाउने बानी छैन, उकाली र ओह्रालीको नहिडेको बाटो, तर प्यारो लाग्छ मलाई मेरै देशको माटो, चौबन्दीमा पटुकी बाँधा छैन भन्दैमा, पोखेरीमा घाँस काट्न जाने छैन भन्दैमा, मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ, म त नेपालको माया गर्ने छोरी, मलाई मजस्तै माया चाहिन्छ।
यति मिठो गीतका लागि साथी गीता पौडेललाई धेरै धेरै धन्यवाद। र साथी यदि तपाईँ पनि आफ्ना लेख रचना कथा कविता गीत गजल वा भनौ जीवन भोगाएका कुरा हामीलाई पठाउन चाहनुहुन्छ भने फटाफट पठाइहाल्नुहोस् है त हाम्रो कार्यक्रमको स्तम्भ जीवन भोगाईमा।
मेरो कथा साथीसँग मनका कुरा मार्फत।
साथी के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्।
तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ।
र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनका लागि हुलाक ठेगाना रहेको छ रेडियो कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। त्यसै गरी अर्को ठेगाना रहेको छ facebook.com/ssmkradio।
सविताजी अब चाहिँ यो हप्ताको कथा नै सुनौ है, मलाई त एकदमै सुन्न मन लागिसक्यो क्या।
ल ल सबिन अब चाहिँ पक्कै सुन्ने हो कि कथा। साथी तपाईँ सबिन अनि म मिलेर सुनौ है त आजको डाँडाखर्क युवा क्लबको साथीको कथा।
अनि सुन न धुपिन्दर,
भन्नु न शान्ता।
भोलि बिहान खोला छेउ आउनु ल, एकदम जरुरी कुरा गर्नु छ कि तपाईँसँग। यो फोनमा के कुरा गर्नु, सिधै भेटेर कुरा गर्छु ल।
हुन्छ, म ठ्याक्कै 8 बजे आइपुग्छु है त शान्ता। तर कुरा के हो भनेको भयो भने, मलाई त रातभरि निद्रा नलाग्ने भयो।
नाइकी, म भेटेरै भन्छु के, भोलि नै भन्छु नि है, कर नगर्नु न ल, अहिले सुते है।
ल अब रातभरि कसरी कुर्नु। ओके हुन्छ, गुड नाइट।
गुड नाइट।
कति राम्रो छ है दुपेन्दर, मैले भनेको सबै कुरा मान्छ, कति असल पनि छ। फेरि के पठायो दुपेन्दरले म्यासेन्जरमा, गुड नाइट त भनिसके, हेर्नु पर्यो होइन हुनेवाला भेनाको म्यासेज। हिजो राति पनि के भनेर म्यासेज पठाउनु भएको थियो, आज के भन्ने हो, फेरि पढ्नु पर्यो। साली नानी गुटुमुटु नाइट है, जाडो छ, सिरकमा न्यानो भएर सबै कुरा छोपेर सुत है। मेरो बिहे तिम्रो दिदीसँग हुन लागे पनि मेरो हुनेवाली सालीको नि माया लाग्छ नि। छ्या, के भनेको होला यो हुनेवाला भेनाले, किन मलाई म्यासेज गरेको होला, छ्या, त्यो पनि यति राति राति। छ्या भो, रिप्लाई नै दिन्न म त, बरु सुत्छु, बिहानै दुपेन्दरलाई पनि भेट्नु छ, हो सुत्छु।
भन्नु न शान्ता, कुरा के हो भनेर, सबै कुरा ठिकै त छ नि, मलाई त रातभरि निद्रै लागेन, कुरा के होला भनेर, घरमा सबैलाई सन्चै त छ नि, अनि तपाईँलाई नि, अनुहार पनि निन्याउरो देख्छु।
ठिकै छु दुपेन्दर, मलाई पनि ठिक छ, अनि घरमा पनि सबैजनालाई ठिक छ।
जय रामजी कि, सुनेर आनन्द लाग्यो, नत्र त म बहुतै आत्तिसकेको थिएँ, तर हजुरको अनुहार किन निन्याउरो नि, निराश निराश देख्छु, के भयो भन्नु न शान्ता।
दुपेन्दर, यो बिहेको कार्ड।
बिहेको कार्ड? हजुरको बिहे हुन लागेको हो? हँ भन्नु न शान्ता, हजुरको बिहे हुन लागेको हो?
लिनु न, खोलेर पढ्नु न।
कहिले भयो बिहेको कुरा पक्का, को केटा हो, के गर्छ, घर कहाँ हो, कति पढेको छ?
बिहेको कार्ड हेर्नु न, सबै थाहा भइहाल्छ नि।
वैवाहिक कार्यक्रम, हाम्री आयुष्मती ज्येष्ठी छोरी कल्पनाको, आयुष्मान कनिष्ठ सुपुत्र पुकारका साथ सुसम्पन्न। कल्पना दिदीको पो बिहे हुन लागेको, जय रामजी कि।
हो नि, किन मेरो बिहे हुन लाग्यो भनेर डर लागेको थियो कि क्या हो?
होइन होइन, डर लागेको थिएन, मलाई थाहा थियो नि तपाईँको दिदीको बिहेको कुरा चल्दैछ भनेर, फेरि म किन डराउनु रे।
होला खुब, बिहेको कार्ड भन्ने बित्तिकै अनुहारको रङ नै उडेको थियो तपाईँको, अझ रुन नै खोजिसक्नु भएको थियो, रुन्चे।
त्यस्तो त होइन, किन रुनु नि हो म।
होला, आँखाभरि आँसु त आइसकेको थियो नि तपाईँको।
त्यस्तो त होइन, आँखामा केही पर्यो होला त्यति बेला, त्यही भएर, नत्र त म कहाँ रुने मान्छे हो र।
हेर न, कुरा बनाउन त कति आउने के।
ल ल जे होस्, भनेपछि तपाईँको दिदी कल्पनाको यही मक्सिरमा बिहे हुने पक्का नै भएछ होइन त।
भेना पनि कति राम्रो हुनुहुन्छ, जोडी त लास्टै सुहाउँछ।
हो है, मैले यो पुकार भन्ने केटालाई चिने जस्तो लाग्यो, तर कहाँ
भन्नु त,
यादै गर्न सकिनँ, तर यो मान्छेलाई जहाँसम्म मैले चिनेको छु अलि
के भन्नु न।
केही होइन, छोड्नुहोस् यो कुरा, अब दिदीको बिहे भएपछि पालो त तपाईँकै होला नि।
खोइ, त्यो त मलाई के थाहा।
हेर्नु न कस्तरी लजाए कि, राम कसम लजाउँदा त कस्तो राम्री देखिनुहुन्छ।
ल ल, अब धेरै नजिस्काउनु है, बरु बिहेमा चाहिँ जसरी भए पनि आउनु नि, नत्र रिसाउँछु म।
त्यो त म आइहाल्छु नि।
ल ल, म अब चाहिँ जान्छु है, साइली दिदीकोमा नि बिहेको कार्ड दिन जानु छ कि।
हुन्छ, राम्ररी जानुहोस् है।
हस् बाई, राति च्याटमा बोलौँला ल।
हुन्छ, बाई बाई, जय रामजी कि।
होइन, किन अनलाइन नआएको होला यो दुपेन्दर, अहिलेसम्म त कति धेरै म्यासेज आइसकेको हुन्थ्यो, म नै म्यासेन्जरमा म्यासेज पठाउँछु, होइन होइन भोइसमेल नै पठाउँछु, बिस्तारै पठाउँछु बरु। सानो सुरमा भन्छु, अरूले पनि सुन्दैनन्। होइन, कता व्यस्त हो, अनलाइन छौ कि नाइ? पठाएँ। अब एकछिन अरू कुरा हेर्नु पर्यो। आहा, कति राम्रो कुर्ता, रङ पनि कति मिठो। ओहो, यो त झनै राम्रो। मेसेज आयो, मेसेज आयो, बल्ल अनलाइन आए जस्तो छ दुपेन्दर, हेरिहाल्नु पर्यो। होइन, हुनेवाला भेनाले पो म्यासेज पठाउनु भएछ त म्यासेन्जरमा, त्यो पनि यति राति 9:30 बजे। हेलो साली नानी, के छ खबर? कति म्यासेज गरिसके, किन रिप्लाई नगरेको? आज चाहिँ रिप्लाई गरिदिनु पर्यो। मेरो हुनेवाला भेना, मेरो त सबै ठिकै छ हजुरको नि, ल पठाएँ। दुपेन्दर चाहिँ किन नआइरहेको होला अनलाइन? ए, भिनाले त भोइस मेल नै पठाउनु भएछ त।
मेरो पनि ठिकै छ, अनि के गरिरहेकी छौ, सुतिरहेको कि पल्टिरहेको खाटमा?
होइन, के सोधेको होला यस्तो कुरा पनि? यो भेनालाई त कुरै गर्न आउँदैन भने खुरुक्क दिदीसँग कुरा गर्नु नि। फेरि अस्ति पनि यस्तै यस्तै म्यासेज पठाएर दिमाग खराब गरेका थिए। के लाएर सुतेकी छौ, चिसो छ न्यानो भएर बस्नु भन्दै आज चाहिँ पल्टिराखी सुतिरहेको रे। होइन, कस्तो खालको मान्छे होला, होस् रिप्लाई नै गर्दिनँ। होइन, फेरि के पठाउनु भएछ?
खोइ त, रिप्लाई नै छैन त। एउटा कुरा भनौँ, कसैलाई नभन है।
के कुरा भन्नु न
साली त आदि हुन्छ रे नि त, थाहा छ?
छ्याछ्या, के लेखेको होला, कस्तो सोमत नभएको मान्छे रहेछ। यस्तो नचाहिने कुरा, मेरो दिदीसँग बिहे गर्न लागिरहेको छ अनि मलाई चाहिँ चाहिने नचाहिने कुरा गरेर बस्छ। पक, रिप्लाई त डर नै दिन्छु नि अब त। यस्तो नचाहिने कुरा नगर्नु है, मलाई यस्तो कुरा गरेको मन पर्दैन। बोल्ने भए राम्ररी बोल्नु, नत्र नबोल्नु, बाई। फेरि म्यासेज पठायो। ए, दुपेन्दरको पो रहेछ। के गर्दै हुनुहुन्छ शान्ता, खाना भयो? हेर्नु न, म त यहाँ अफिसको काममा व्यस्त पो भने। खाना खाएर यसै बसिरहेको, अनि तपाईँले खानु भयो त? ह्या, यो भेना त के भएको होला, दिक्क बनाइसक्यो।
नरिसाऊ न, मेरो जिस्किने बानी छ क्या, सरी। अनि भोलि दिदीसँग तिमी नि त आउँछौ होला नि सपिङ गर्न, होइन? आऊ है, गुटु मुटु नाइट।
छ्या, कस्तो मान्छे होला, रिप्लाई नै दिन्न म त। गुटु मुटु नाइट रे, व्यस्त छौ कि क्या हो, म पछि कुरा गरौँ त? होइन, भेनासँग कुरा गर्दै थिए, के छ कसो छ भनेर। दुपेन्दर कति स्विट छ है। ए, अनि सुत्ने बेला भएन, आराम गर है, 10 बजिसक्यो, गुड नाइट। ओके, तपाईँ नि सुत्नुहोस् है, धेरै अबेलासम्म उठ्नुहुन्न, गुड नाइट स्विट ड्रिम। ल, म्यासेज नि सेन्ड गरेँ, अब सुत्छु। डाटा बन्द गर्नु पर्यो, भोलि बिहानै उठेर बिहेको के सामान किन्न जानु छ भन्दै हुनुहुन्थ्यो दिदीले भेनासँग। मलाई त भेनासँग जानै मन छैन, बरु दिदी र म मात्र जान पाए नि हुने नि। उफ, के गर्नु, जानै पर्यो। ल, अब चाहिँ सुत्नु पर्यो।
कल्पना दिदी, हो यो साडी चाहिँ मलाई मन पर्यो है, तपाईँलाई त खतरा सुहाउँछ।
हो र शान्ता, त्यसो भए यही लिउँ त।
हुन्छ हुन्छ
दाई, त्यो अर्को साडी नि देखाउनु त।
अनि तिम्रो लागि चाहिँ केही लिनु शान्ता? अँ साली नानी,
हात हटाउनु त भेना मेरो जिउबाट, मलाई मन पर्दैन है यस्तो, खोइ छोड्नु त।
लौ, लजाउँछ मेरो साली नानी पनि, कति नरम गाला होला के मेरो साली नानीको।
ह्या, गाला नचिमट्नु न।
नरिसाऊ न साली नानी।
ओए शान्ता, हेर त यो साडी हुन्छ तँलाई।
आहा, कस्तो मिठो निलो रङको साडी, खोइदे त दिदी।
ला, हेर त कस्तो लाग्छ तँलाई, मलाई त मन पर्यो। अनि दाई, ऊ त्यो रातो रङको साडी नि देखाउनु न।
साडी त राम्रै हो,
यति राम्रो ज्यान छ, साडी लाउँदा त झन् कस्तो देखिने होला, कल्पना गरेर जिउ नै सिरिङ भएर आयो मेरो त।
हेर्नु है, मलाई यस्तो कुरा गरेको मन पर्दैन। दिदीको तपाईँसँग बिहे हुन नलागेको भए मैले जानेको थिएँ तपाईँलाई।
नरिसाऊ न मेरी प्यार, एउटै मात्र भयो कि साली, आफ्नो भेनासँग पनि रिसाउँछ नि त, फेरि भनिहाले नि साली त के हो रे।
छ्या, तपाईँ त खोइ छोड्नु, गएँ म उता।
नजाउ न साली नानी, बस न, तिम्रो दिदी अरू परिवारका सदस्यहरू उता कपडा किन्दैछन्, छेउमा बस न।
छोड्नु, गएँ म। दिदी,
अँ भन्न, साडी मन पर्यो तँलाई?
राम्रै लाग्यो।
ल ठिक छ, त्यसो भए त
यति किनेर घर जाउँ न है, कस्तो टाउको दुखेर आयो मेरो त।
ल ल।
ओहो, कस्तो टाउको दुखेको होला मेरो। उफ, रातिको 9 नै बजिसकेछ, यताउता गर्दा त दोपिन्दरलाई म्यासेज नै पठाएको छैन, आज त कुरा नै गर्न पाएन, आज रिसायो होला। म्यासेन्जर हेर्नु पर्यो। ओहो, दोपिन्दरले त टन्नै म्यासेज पठाएको जस्तो छ। भेनाको भोइसमेल, त्यो पनि यति धेरै सुत्नु पर्यो।
के छ साली नानी, आज कस्तो रमाइलो भयो है? साँच्चीकै मेरी साली नानी त अप्सरा चाहिँ मोहित बनाउने रहेछ नि, फोटोमा देखेको भन्दा त कति हो कति राम्री। अझ त्यो भरिलो जिउ अनि टिमिक्क परेको स्याउ जस्तो गाला कराप टोकु जस्तो।
छ्या, के भनेको होला यो बेनाले? छिछी, कस्तो घिनलाग्दो मान्छे। मेरै दिदीसँग बिहे हुँदैछ अनि राति राति मलाई यस्तो म्यासेज। छि, यो मान्छे त अझै आयो त।
एउटा कुरा थाहा छ, मलाई त तिमी एकदमै मन पर्यो। तिमी जस्तो केटी पाए त अहिले बिहे गर्थे, कहाँबाट तिम्रो दिदीसँग हुन गयो? तर केही छैन, हामी त छँदैछौ नि, होइन? तिम्रो रूपले मोहनी लगायो मलाई त।
छि 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 छि, के गरौँ म? उता दिदी यति धेरै खुसी हुनुहुन्छ, घर परिवारका मान्छेहरू यति खुसी छन्, तर यहाँ यो मान्छे चाहिँ मलाई नानामाथि कुरा भनिरहेको छ। यो कुरा दिदीले घर परिवारका मान्छेले थाहा पायो भने के हुन्छ? मेरो दिदीको बिहे रोकिन्छ, आमा बुवाको के हुन्छ? तर होइन, यस्तो जे पायो त्यही भन्ने मान्छेसँग कसरी मेरो दिदी खुसी हुन सक्छ? मलाई यस्तो कुरा भन्न सक्ने मान्छेले अरूसँग त जे कुरा नै गर्छ नि। उफ, के गरौँ म? यो त सरासर ममाथि गरिएको यो दुर्व्यवहार हो। साली भन्नेमा यस्तो कुरा भन्न पाउँछ र? जिउमा छुन पाउँछ र? पाउँदैन, तर भनौँ, कसलाई भनौँ? मेरो कुरा पत्याउनुहुन्छ त, किन नपत्याउने? मसँग त्यसले लेखेको सबै कुरा यहीँ छ, दिदीलाई देखाइदिन्छु म। तर मेरो दिदीको भविष्य बिग्रिन दिन्न म। हो, म भोलि नै यसको बारेमा दिदीसँग कुरा गर्छु, हो त्यस्तै गर्छु। तर यस्तो मान्छेसँग चाहिँ दिदीको बिहे हुन दिन्न।
एउटा कुरा थाहा छ, मलाई त तिमी एकदमै मन पर्यो। तिमी जस्तो केटी पाए त अहिले बिहे गर्थ्यो, कहाँबाट तिम्रो दिदीसँग हुन गयो? तर केही छैन, हामी त छँदैछौ, होइन? तिम्रो रूपले मोहनी लगायो मलाई त।
ए भगवान्, म के गरौँ अब? कस्तो मान्छेसँग मेरो बिहे हुन लागेको रहेछ। नरुनु दिदी, धन्न समयमै त्यसले आफ्नो असली रूप देखायो, बिहेपछि यस्तो भएको भए के हुन्थ्यो? त्यही त, कस्तो राक्षस रहेछ त्यो, मेरो बहिनीलाई यौन दुर्व्यवहार गर्नेसँग कसरी बिहे गर्न सक्छु? तर घर परिवारको मान्छेलाई के भन्ने होला? उहाँहरूमाथि वज्रपात हुन्छ। ए भगवान्, के गर्ने होला अब?
के गर्ने नि दिदी, बिहे गर्दिनँ भनिदिने र त्यसले गरेको करतुतको कुरा पनि सबैजनालाई भनिदिने। अब त्यसलाई त म यौन दुर्व्यवहार गरेको कुरामा सजाय पनि दिलाउँछु, त्यसै कान छोड्छु र म।
तर आमा बाबालाई कसरी भन्ने यो कुरा? सबै कुरा भइसक्यो,
सबै कुरा भयो भन्दैमा के त त्यस्तो मान्छेसँग बिहे गरेर आफ्नो जीवन बिगार्छस्? आफ्नै हुन लागेको श्रीमतीको बहिनीलाई यस्तो यस्तो म्यासेज पठाउँछ, अरूलाई झन् के भनेर पठाउँछ होला? बिहेपछि पनि यस्तै गर्यो भने के गर्छ भन् त?
त्यो त म सोच्न पनि सक्दिनँ, तर आमा बुवालाई कति गाह्रो हुन्छ होला।
म भन्छु त, चिन्ता नलि दिदी, तर यस्तो मान्छेसँग बिहे चाहिँ नगर। यस्ता यौन दुर्व्यवहार गर्ने र सहने दुवै गलत हुन् र
यस्तो गर्नेले सजाय पाउनै पर्छ। नरो दिदी नरो, म जस्तो क्लबमा लागेको मान्छेलाई त यसरी आफ्नै नजिकको मान्छेले यौन दुर्व्यवहार गर्न सक्छ भने कतिलाई त आफूमाथि यौन दुर्व्यवहार भइरहेको होला भनेर थाहा पनि हुँदैन। त्यही भएर अब हाम्रो क्लबबाट यसको बारेमा जनचेतना फैलाउने कार्यक्रम गर्नुपर्छ भनेर बिर्खेसँग पनि कुरा गर्छु र स्थानीय तहमा पनि यस्तो कार्यक्रम आउनुपर्छ भनेर कुरा उठाउँछु। तर यसरी यौन दुर्व्यवहार सहेर बस्दिन। नरो न दिदी, नरो।
ल जाऊ हिँड, अहिले नै गएर आमा बुवासँग कुरा गरौँ। म अहिले नै गएर योसँग बिहे गर्दिनँ भन्छु। यस्तो निज मान्छेसँग मलाई बिहे गर्नु छैन। जाऊ हिँड,
जाऊ दिदी।
मलाई त पुकारले आफ्नै साली शान्तालाई त्यस्तो दुर्व्यवहार गरेको सम्झिँदा त यस्तो रिस उठिरहेछ नि। शान्ताले सोचेकीसम्म थिएन कि आफूले त्यति धेरै विश्वास गरेको मान्छेले त्यस्तो घिनलाग्दो व्यवहार गर्छ भनेर। आफ्नै दिदीसँग बिहे हुन लागेको मान्छेले त्यस्तो गर्ला भनेर कसले सोच्छ?
त्यही त भनेको सबिन। तर जे होस्, ऊ चुप्प लागेर बसिन। मैले दुर्व्यवहार सहनु भनेको आफ्नै मनोबल कमजोर बनाउनु हो भन्ने बुझेर उसले दुर्व्यवहारको विरुद्धमा कदम चाली, प्रतिकार गरी, जुन काममा उसलाई उसको दिदीले पनि साथ दिनुभयो र विवाह तोड्ने निर्णयमा पुग्नुभयो, र त्यति मात्र नभएर आफूमाथि भएको यौन दुर्व्यवहारबाट कसरी बस्ने होला भनेर बिर्खेसँग क्लबमा कुरा गर्छु भनेर पनि भने।
त्यति मात्र कहाँ हो सविता, शान्ताले त अझ यस्ता दुर्व्यवहार तथा हिंसा अरूले भोग्नु नपरोस् भनेर वडा कार्यालय र आफ्नो क्लबबाट मिलेर सेल्फ डिफेन्स कक्षा नै सञ्चालन गर्नुपर्छ भन्ने कुरा पनि गर्छु भनेर भनेकी थिए नि। हो, त्यो पनि एकदम राम्रो लाग्यो है मलाई त।
हो नि, र दुर्व्यवहार तथा हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम आयोजना गर्न आफ्नो स्थानीय तहलाई पनि घचघचाउने कुरा गरेकी थिए नि। हो, त्यो कुरा चाहिँ मलाई साह्रै मन परेको थियो कि सबिन।
हो नि सविता, अझ भन्ने नै हो भने त स्थानीय तहले पनि त महिला हिंसा र दुर्व्यवहार विरुद्ध कार्यक्रम सञ्चालन गर्न बजेट नै छुट्याएर योजना तथा कार्यक्रमहरू पनि त ल्याउन सक्छ नि। अझ युवा क्लब, महिला समूह र बाल क्लबले पनि त ल्याउनु पर्यो भनेर योजना माग गर्न सक्छ नि, हो किन भन त? किनकि यस्ता घटनालाई निरुत्साहित गर्न त राज्य पनि उत्तिकै जिम्मेवार हुनुपर्छ नि, हो किन भन न?
सही हो सबिन, तर यसो सोच त, यदि उसले त्यो दुर्व्यवहारको विरुद्ध आवाज नउठाएको भए के हुन्थ्यो होला? उसको दिदीको बिहे त्यही मान्छेसँग हुन्थ्यो होला, अनि उसको दिदीको जीवन के हुन्थ्यो होला? शान्ताले नै पनि दिनहुँ झैँ यो दुर्व्यवहार सहनु पर्थ्यो, लौ किन भन त?
हो नि, तर उसले बोलेर एकदम ठिक गरे क्या, र आफू माथि भइरहेको यौन दुर्व्यवहार विरुद्ध आवाज उठाइन् र पुकारलाई सजाय दिलाउने कुरा समेत गरे क्या।
हो नि, त्यही भएर नि साथी, हामीले जबसम्म दुर्व्यवहार तथा हिंसाको प्रतिकार गर्दैनौ, तबसम्म दुर्व्यवहार गर्ने व्यक्तिलाई बलात्कार, हत्या, हिंसा, कुटपिट, घरेलु हिंसा आदि विभिन्न अपराध गर्न प्रोत्साहन मिलि नै रहन्छ।
त्यही भएर नि झिक्री, आफूले कुनै पनि प्रकारका दुर्व्यवहार तथा हिंसा भोगिरहेका छौ भने त्यसको प्रतिकार गरौ, आफू पनि दुर्व्यवहार र हिंसा नसहौ, अरूलाई पनि सहन नदिऊ।
पक्कै पनि।
सविता झिक्री, तिम्रो विचारमा हामीले कस्ता कस्ता ठाउँमा दुर्व्यवहार तथा हिंसा भोग्छौ होला?
मेरो विचारमा नि सबिन, दुर्व्यवहार तथा हिंसा भोग्ने ठ्याक्कै यही ठाउँ हुन्छ भन्ने हुँदैन। हामी जहाँ पनि जोबाट पनि दुर्व्यवहारमा पर्न सक्छौ। अब आफ्नै घर तथा आफन्तकोमा, परिवारका सदस्य तथा इष्टमित्र, विद्यालय तथा कलेजमा, बाटोमा हिँड्दा, सार्वजनिक साधन प्रयोग गर्दा, जुनसुकै ठाउँमा पनि हामी दुर्व्यवहारमा पर्न सक्छौ जस्तो लाग्छ है मलाई त।
हो नि, त्यही भएर त्यस्तो अवस्थामा हामीले चुपचाप सहने भन्दा पनि त्यस घटनाको प्रतिकार गर्ने, त्यति गर्दा पनि भएन भने चिच्याउने, आफ्नो वरपरि कोही मान्छे छन् भने आफूलाई भइरहेको दुर्व्यवहारको बारेमा जानकारी गराउने, वा आफूसँगै सेफ्टी पिन छ भने त्यसले घोचिदिने क्या। हो, यस्तो पनि त गर्न सक्छौ नि।
सही हो सबिन, म आफैले पनि धेरै पटक यस्तो किसिमको दुर्व्यवहार भोकेको छु, अझ विशेष गरेर सार्वजनिक सवारी साधनमा यात्रा गर्दा। त्यस्तो अवस्थामा मैले पनि दुर्व्यवहार गर्न खोज्ने मान्छेलाई सबैको अगाडि गाली गर्ने, बारम्बार भन्दा पनि मानेन भने कुइनोले धकेल्ने, लडाउने र अरूको सहयोग माग्ने गरेको छु के।
सही हो सविता, तर झिक्री, कहिलेकाहीँ हामी सचेत हुँदा हुँदै पनि हामीले गर्ने व्यवहारले चाहिँ अरूले दुर्व्यवहारको सामना गरिरहेका हुन्छन् र त्यो कुरा चाहिँ हामीलाई ख्यालसम्म पनि हुँदैन।
त्यो त हो सबिन, जस्तै कि नि साथी, हामीले कसैलाई यत्तिकै हेरिरहेका हुन्छौँ तर त्यो व्यक्तिलाई हाम्रो हेराई असहज लाग्न सक्छ, र यो पनि त एक प्रकारको दुर्व्यवहार नै हो। त्यही भएर हामी आफैले पनि आफ्ना त्यस्ता बानी प्रति सजग हुनु चाहिँ एकदमै आवश्यक छ है।
सही हो सविता, तर हेर न, यस्ता विभिन्न प्रकारका दुर्व्यवहार तथा हिंसाका विरुद्ध धेरै आवाज उठे पनि कति धेरै यौन हिंसा तथा दुर्व्यवहारका घटना हाम्रो समाजमा भइरहेका छन् है। जुन कुरा नेपाल प्रहरीमा दर्ता भएका यौन हिंसाका घटनाका तथ्याङ्कले पनि त देखाएको छ नि।
हो नि सबिन, अब नेपाल प्रहरीकै तथ्याङ्कलाई हेर्ने हो भने आर्थिक वर्ष 2075-76 जबरजस्ती करणीबाट पीडित 18 वर्ष मुनिका 1420 जना बालबालिकाको उजुरी भएको छ। यही उजुरी गत आर्थिक वर्ष अर्थात् 2074-75 जम्मा 995 रहेको थियो।
त्यसै गरी नै झिकी आर्थिक वर्ष 2075-76 विभिन्न प्रकारका घरेलु हिंसाबाट 14,777 जना पीडित भएका छन् भने गत आर्थिक वर्ष 2074-75 विभिन्न प्रकारका घरेलु हिंसाबाट 12,225 जना पीडित भएका छन्।
र यी सबै तथ्याङ्क हेर्दा हरेक वर्ष यौन दुर्व्यवहार तथा हिंसाका घटना बढिरहेका छन्। त्यही भएर मलाई त के लाग्छ भने नि सबिन, हामीले अलिअलि दुर्व्यवहार भोग्दैमा त्यसको विरुद्ध आवाज नउठाउँदा दुर्व्यवहार सहेरै बस्दा यस्ता घटनाले अझै धेरै प्राथमिकता पाइरहेका छन्।
त्यो सँगसँगै नि सविता, दुर्व्यवहार तथा हिंसा गर्ने व्यक्तिको मनोसामाजिक पक्षलाई बुझ्न नसक्दा सोही पक्षलाई निरुत्साहित गर्ने कार्यक्रम तथा अभियान सञ्चालन गर्न नसक्दा पनि यस्ता घटनाले प्रशय पाइरहेका हुन् जस्तो लाग्छ है मलाई त।
सही हो सबिन, करुणाले मनोविद कृपा सिग्देलसँग कुराकानी गरेर के कारणले गर्दा कोही व्यक्तिले त्यस्ता दुर्व्यवहार तथा हिंसा गर्छ, त्यसको मनोवैज्ञानिक पाटो के हो, त्यस्ता घटनालाई निरुत्साहित गर्न सकिने मनोवैज्ञानिक उपायहरू के हुन् भनेर सोधेकी छ। बरु त्यही कुरा सुनौ न, हुँदैन
किन नहुनु सविताजीजी, तपाईँ पनि सुन्नुहोस् है दाजीजी, मनोविद कृपा सिग्देलसँग गरेको कुराकानी।
मनोविज्ञानको तर्फबाट बायो साइको सोसल कजेस भनेर भन्छ कि, त्यो भनेको चाहिँ जस्तै जैवीय जस्तै मानव जेनेटिक पनि हुनसक्छ, र अर्को मेजर भनेको चाहिँ इमोसन, जस्तै मानव कसैले इमोसन कन्ट्रोल गर्न सकेन भने त्यो साइकोलोजिकल कारणमा सबैभन्दा धेरै चाहिँ लर्निङ भनेर आउँछ। अब त्यो सिकाइ चाहिँ त्यही एउटा अब्जर्भेसनल लर्निङ भनेर भन्छौँ हामीले, देखेर सिकेको कुरा, र अर्को कुरा चाहिँ आफूले गरेको कुरामा हामीले इन्फोर्समेन्ट पायो अथवा ठिक गरिरहेको छु भनेर चाहिँ उत्साह अथवा त्यो प्रोत्साहन पायो भने पनि त्यो यौन हिंसा चाहिँ गरिन्छ भन्ने। अब अर्कोतर्फबाट चाहिँ यो गलत मानसिकता, जस्तै मानव कसै कसैको इम्पेथी हुँदैन नि त, अरूलाई कस्तो महसुस भइरहेको छ भनेर बुझ्न सक्ने क्यापेबिलिटी हुँदैन, र अर्को कुरा चाहिँ यो मनोविज्ञको पाटोले चाहिँ धेरै गलत सोचाइ आइराख्यो, त्यो हामीले कन्ट्रोल गर्न सकेनौँ त्यो सोचाइहरूलाई भने चाहिँ त्यसले पनि यौन हिंसामा डोराउँछ भनेर भनिन्छ। र अर्को त सामाजिक कारण, जस्तै मानव सामाजिक कारणमा स्कुलमा त्यसको शिक्षा छ कि छैन, अब कसरी हुर्काइएको छ बच्चा बच्चीलाई, फेरि केटीहरूलाई पनि हामीले जस्तै तले सहनुपर्छ, अथवा हामी चाहिँ अब अलि सानो वर्ग हो, पुरुषले हामीलाई केही गर्यो भने पनि हामी चाहिँ चुप लागेर बस्नुपर्छ, बाहिर भन्नु हुँदैन भन्ने छ, त्यसले पनि प्रोत्साहन गरिरहेको हुनसक्छ पुरुषलाई, अथवा भाइस वर्षा कहिले कहिले महिलालाई पनि। यसलाई कम गर्न त सबैभन्दा महत्त्वपूर्ण चाहिँ शिक्षा हो, जस्तै मानव हामीले स्कुल एजुकेसनमा कहिले पनि सेक्सुअल एजुकेसनको बारेमा राखेको छैन, त्यही भएर सेक्सुअल एजुकेसन हामीले पाठ्यक्रम राख्न सक्यो भने र विद्यार्थीलाई कहिले कहिले गलत भावनाहरू आयो भने चाहिँ त्यसलाई कसरी कम गर्ने, अरूप्रति एम्पेथी समानुभूति कसरी उजागर गर्ने भन्ने कुरा, अर्को चाहिँ कसरी हुर्काइराख्नु भएको छ बच्चा बच्चीलाई फ्यामिलीमा आउँदाखेरि, अब समुदायमा आउँदाखेरि चाहिँ अब मानसिक स्वास्थ्यका कुराहरू समाजमा कसरी कुरा गरिरहेको छ, त्यसलाई कसरी हेरिन्छ भन्ने कुराहरू, अब त्यसमा पनि हामीले ध्यान दियो र पहिल्यैदेखि नै बालक हुँदा बालिका हुँदादेखि नै कुरा गरियो र पहिल्यैदेखि जानकारी शिक्षा दिँदै गयो भने यसलाई हामीले न्यूनीकरण गर्न चाहिँ सकिन्छ जस्तो लाग्छ। अब स्थानीय तहबाट गर्न सकिने भनेको चाहिँ यौन हिंसाप्रति सजगता अथवा ब्याड टच गुड टचका कुरा, त्यही भएर यसो साइको एजुकेसनहरू अथवा शिक्षाका कुराहरू बाहिर ल्याइराख्यो, र सँगसँगै चाहिँ उनीहरूले प्रचार गरेर जस्तै मानव एडभर्टिजमेन्ट गरेर पनि जस्तै यस्तो हुनसक्छ, अब यो भनेको ब्याड टच हो, यो भनेको गुड टच हो, अथवा स्थानीय तहबाट नै परामर्शका कुराहरू, साइको एजुकेसनका कुराहरू स्थानीय तहमा राख्न सक्यो भने चाहिँ धेरै नै राम्रो हुन्थ्यो, जसले गर्दाखेरि चाहिँ बालबालिकालाई केही पनि पर्यो भने, आफूलाई नराम्रो भावना आए पनि अथवा अरू कसैले नराम्रो गरेको आफूलाई थाहा भयो भने पनि उनीहरूले गएर सम्पूर्ण कुरा रूपमा भन्न सकुन्, जसले गर्दा उनीहरूलाई आफ्नो समस्याहरू खोले पनि खोलिन्छ, त्यहाँ सहजता पनि महसुस हुन्छ र सँगसँगै उनीहरूलाई मद्दत पनि महसुस हुन्छ।
यौन दुर्व्यवहार तथा हिंसालाई न्यूनीकरण गर्न दुर्व्यवहार गर्ने र भोग्ने दुवैको भूमिका महत्त्वपूर्ण हुन्छ। दुवै पक्षले दुर्व्यवहार तथा हिंसा गर्दा र भोग्दा आफ्नो के कस्ता पक्षमा घाटा बेहोर्नु परेको छ भनेर राम्ररी केलाउन एकदमै आवश्यक छ भनेर जानकारी दिनुभएकोमा मनोविद कृपा सिग्देललाई धेरै धेरै धन्यवाद।
हो नि, अझ हेर न, हाम्रो समाजमा अझै पनि आफ्नो परिवारको सदस्य कसैले त्यस्तो क्रियाकलाप गरेको छ भने ढाकचुप गर्ने, उल्टै दुर्व्यवहार भोग्नु परेको व्यक्तिलाई दोष दिने, उनीहरूकै अपमान गर्ने, आफ्नो इज्जत जोगाउने लालचमा उल्टै त्यस्ता घटनालाई प्रशय दिने गरेको पाइन्छ, जुन कुरा त राम्रो भएन नि, हो कि भन न?
त्यही त भनेको सबिन, त्यही भएर नि साथी हामी आफैले जिम्मेवार भएर यस्ता दुर्व्यवहार तथा हिंसालाई प्रतिकार गर्नुपर्छ, जसले घटनामा कमी मात्रै आउँदैन असल संस्कार र सभ्यताको पनि विकास हुन्छ।
र त्यो किन भनेदेखि नि झिक्री, दुर्व्यवहार तथा हिंसारहित समाजमा बाँच्न पाउनु भनेको हरेक व्यक्तिको अधिकार हो, त्यही अधिकारलाई सुनिश्चित गर्न पनि हामी जिम्मेवार हुन र राज्यलाई जिम्मेवार बनाउन एकदमै आवश्यक छ।
पक्कै पनि, र सबिन तिमीलाई थाहा छ कतिपय स्थानीय तहले त यस्ता कार्यक्रम तथा अभियान पनि सञ्चालन गर्दै आउनु भएको छ कि यौन दुर्व्यवहार तथा हिंसालाई न्यूनीकरण गर्न, र यस्ता किसिमका कार्यक्रमको प्रभाव समाजमा देखिन पनि थालेको छ।
हो नि सविता झिक्री, र के काम गर्दै आउनु भएको छ भनेर स्थानीय तहका प्रतिनिधि आफैले हामीलाई आफ्नो कुरा सुनाउनु भएको छ, बरु उहाँहरूले के गरिराख्नु भएको छ भनेर सुनौ न त उहाँहरूकै आवाजमा।
म सुशीला चन्द सिंह, भीमदत्त नगरपालिकाको उपप्रमुख। यौन हिंसा सम्बन्धी भीमदत्त नगरपालिकाले एउटा नीति तथा कार्यक्रमलाई नै एउटा नीतिगत रूपमा अगाडि बढाएको म जानकारी गराउन चाहन्छु, जसमा हामीले महिला हिंसा सम्बन्धीका विभिन्न कुराहरूलाई समेटेर नीति र कार्यविधि पनि तयार गरेको अवस्था छ, जसमा हामीले एक वर्ष अगाडि नै 100 जति दिदीबहिनीहरूलाई आत्मसुरक्षाका सँगसँगै विभिन्न घटनाक्रमहरूको एउटा नाटकीय चलचित्रबाट नै प्रत्यक्ष रूपमा उहाँहरूलाई यस्तो यस्तो खालको घटना घट्छन् र योबाट हामीले कसरी सुरक्षित रहने भन्ने कुरालाई पनि एउटा जनचेतनाको आधारमा हामीले 1900 वडामा कार्यक्रमहरू नीतिगत रूपमा सञ्चालन गरेको म जानकारी गराउन चाहन्छु, र जसबाट बाल बालिकाहरू किशोरीहरू हाम्रो दिदीबहिनीहरूलाई एक किसिमको आत्मबल बढेको छ।
म बाणगंगा नगरपालिकाको प्रवक्ता विष्णु पौडेल र म 2 वडाको अध्यक्ष पनि हो। हामीले एउटा नगर स्तरको यौन हिंसा न्यूनीकरण सम्बन्धीको समिति पनि बनाएका छौँ र यसले विभिन्न चरणमा अन्तर्क्रियाहरू गर्ने जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ, र यसै वर्ष पनि हामी हरितालिका 30 पर्वको निमित्त महिला बालबालिकाको तर्फबाट छुट्याइएको बजेट जो 30 मनाउनको निमित्त भनेको त्यो कार्यक्रमलाई पनि हामी यही यौन हिंसा न्यूनीकरण गर्ने विषयमा बदलेर त्यो सम्बन्धीका कार्यक्रमहरू सञ्चालन गरेका छौँ, र आगामी दिनमा यसलाई अझ हामी नगर स्तरमा पनि वडा स्तरमा पनि व्यवस्थित ढङ्गले यौन हिंसाका कुराहरूलाई न्यूनीकरण गर्नेतर्फ कार्यक्रमहरू हामी सञ्चालन गर्नेछौँ।
म सीता ढुङ्गाना, गजरी गाउँपालिकाको उपाध्यक्ष। हाम्रो गजरी गाउँपालिकामा विभिन्न ठाउँहरूमा रिफ्लेक्ट कक्षाहरू सञ्चालन गरेर ती कक्षाहरूमा यौन हिंसा अपराध हो, यसलाई निराकरण गर्न आफ्नो तहबाट महिला बालबालिका किशोरी बालबालिकाहरूले गर्नुपर्ने कुराहरू, प्रतिरोधात्मक कार्यहरू लगायत सँगसँगै कानुनको कुराहरू, यौन हिंसा भइहालेमा के गर्ने, कहाँ उजुरी दिने, कसरी पीडकलाई कारवाही गर्ने भन्ने कुराहरू हामी त्यहाँबाट बुझाउने खालको कार्यक्रमहरू हामी यो अगाडि पनि विभिन्न सङ्घ संस्थासँग साझेदारी गरेर गरिराखेका छौँ भने अहिले हामी गजरी गाउँपालिका आफैले चाहिँ यसमा योजना बनाएर बजेट छुट्याएर हामीले कार्यक्रम गर्न थालेका छौँ। सँगसँगै बाल क्लब बाल सञ्जालहरूमा सचेतीकरणका कार्यक्रमहरू लगेर पनि हामीले यौनिक हिंसाहरू यौनजन्य हिंसाहरू अन्त निराकरण गर्नको लागि निरुत्साहित गर्नको लागि काम गरिरहेका छौँ भने प्रहरीसँग मिलेर प्रहरी साझेदारी कार्यक्रममा हाम्रा कार्यक्रमहरूलाई पनि लगेर हामीले गरिराखेका छौँ।
भेरिङा नगरपालिकाले प्रहरीसँग सम्बन्धित रहेर प्रहरी ट्राफिक र सामुदायिक प्रहरीसँग साझेदारी गरेर हामीले प्रत्येक टोल बस्तीमा महिला हिंसा यौन हिंसा महिलासँग सम्बन्धित नभएर सबै हिंसा सम्बन्धी न्यूनीकरण गर्नलाई हामीले एउटा कार्यक्रम नै बजेट छुट्याएका छौँ। यसको विषयमा हामी तत्काल कार्यक्रम अगाडि बढाउने
उहाँहरूको कुरा सुनेर त सबिन मलाई त क्या आनन्द आयो कि दुर्व्यवहार तथा हिंसा रोक्न उहाँले चाल्नु भएको जस्तो कदम सबै स्थानीय तहले चाल्ने हो भने त यस्ता घटनामा कति धेरै कमी आउँथ्यो होला नि, होइन र?
पक्कै पनि आउँछ नि सविताजी, तर यसको बारेमा चासो राख्ने स्थानीय तह जस्तै वडा कार्यालय गाउँपालिका नगरपालिकालाई घचघचाउने निगरानी राख्ने गर्नुहोला, किनकि निजी हामीले यसको बारेमा कतिपय स्थानीय तहसँग बुझ्दा उहाँहरूले के कार्यक्रम तथा योजना नै समावेश नगर्नु भएको पाएका थियौँ क्या।
त्यसरी नै साथी, यसका बारेमा खबरदारी गर्ने जिम्मा चाहिँ तपाईँ हाम्रै अझ विशेष गरी किशोर किशोरी तथा युवाको नै हुन्छ है।
हो नि, बरु सविता, पाल्पा र सल्यानका केही किशोर किशोरी जिग्रीले यौन दुर्व्यवहार तथा हिंसा रोक्न उहाँहरूले गर्नुभएको कुराहरू सुनाउनु भएको छ, त्यही सुन्ने हो कि?
भइहाल्छ नि सबिन, साथी तपाईँ पनि सुन्नुहोस् है त हाम्रो साथीको विचार।
हामीहरूले तिलोतमा युवा क्लब भन्ने एउटा गठन गरेका छौँ, यस ठाउँमा घटेका घटनाहरू महिला बलात्कारदेखि लिएर बाल विवाह सबै किसिमका महिला समस्याहरूलाई हामीले नियन्त्रण गर्न ठुलो भूमिका निर्वाह गर्दै आइरहेका छौँ।
यौन दुर्व्यवहार तथा हिंसा रोक्न युवा युवती किशोर किशोरीहरू गएर स्थानीय तहका जनप्रतिनिधिलाई समेटेर विभिन्न किसिमका यौन हिंसाका बारेमा कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ।
गाउँ गाउँमा गएर र्याली प्रचार प्रसार अनि प्रत्येक घरमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने, बाल विवाहहरूलाई रोक्ने, महिलाहरूसँग कुशल व्यवहार गर्ने,
यस्तो घटनाहरू रोक्नको लागि हामीहरूले चाहिँ जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने गर्नुपर्छ।
सडक नाटक देखाउने
विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ। जस्तै सार्वजनिक स्थलहरू, पार्टी, पौवा, मन्दिर, धारा जस्ता ठाउँहरूमा विभिन्न पोस्टर पम्पलेटहरू टाँसेर यसको नियन्त्रण गर्न सकिन्छ। त्यसै गरी स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म विभिन्न बजेट निकासा गरी यसको पनि नियन्त्रण गर्न सकिन्छ।
स्थानीय सरकारदेखि सङ्घीय सङ्घ संस्थाहरूदेखि विभिन्न प्रकारका सङ्घ संस्थाहरूले चाहिँ हाम्रो यो यौन दुर्व्यवहार गर्ने व्यक्तिहरूलाई कडाभन्दा कडा कारवाही गर्ने हो भनेपछि सायद यस्तो काम हुँदैन होला भन्ने मलाई लाग्दछ।
जनचेतना फैलाउने, आफूभन्दा ठुला मानिससँग सोधखोज गर्ने,
विचार राख्ने सबै साथी र विचार पठाउनु हुने सामुदायिक संवाददाता साथीहरू पाल्पाको साथी सुनिल कार्की र सल्यानको साथी सरिता चलाउनेलाई धेरै धेरै धन्यवाद। र हाम्रो साथीले भन्नुभयो जस्तै सडक नाटक, सचेतनामूलक कार्यक्रम, दुर्व्यवहार तथा हिंसामा परेका व्यक्तिलाई साथ र सहयोग दिएर पनि समाजमा भइरहेका बलात्कार, घरेलु हिंसा, कुटपिट जस्ता घटनामा कमी ल्याउन सक्छौ, हो किन भन त?
पक्कै पनि हो नि। र त्यो किन भनेदेखि नि झिक्री, हाम्रा यस्ता प्रयासले हिंसा भोगिरहेका व्यक्तिलाई म एक्लो छैन, मैले भोगिरहेको दुर्व्यवहार तथा हिंसाको विरुद्धमा आवाज उठाउनु पर्छ भने प्रोत्साहन मिल्छ र दुर्व्यवहार तथा हिंसा गर्ने व्यक्तिले आफैलाई बलियो ठान्ने, मलाई त कसरी केही गर्न सक्दैन भन्ने भावना घटेर आउँछ र फेरि हिंसा गर्नको लागि उसलाई चाहिँ आँटै आउँदैन, हो किन भन त सविता?
हो नि, त्यसैले नि साथी यौन दुर्व्यवहार तथा हिंसाको प्रतिकार गरौं, आफूले पनि हिंसा नगरौं, हिंसा भोगेको छौं भने पनि सहेर नबसौं र तपाईँको छरछिमेकमा टोलमा कसैले हिंसा भोगिरहेको छ भने उसलाई साथ दिउँ, सहयोग गरौं, किनकि दुर्व्यवहार तथा हिंसा जुनसुकै समयमा जो कोहीबाट जो पनि हुन सक्छ। महिला, पुरुष, तेस्रो लिङ्गी, बालबालिका, जो कोही पनि यौन दुर्व्यवहार तथा हिंसाको उत्तिकै जोखिममा हुन्छन्। त्यसैले हरेक समय हरेक पल सचेत भएर बसौं।
पक्कै पनि। बरु सुन न सविता, यही सन्दर्भमा रहेर हाम्रो जिग्रीले यो हप्ताको विवाह प्रश्न सोध्न करुणा र रसिकलाई नै बोलाउने हो कि?
भइहाल्छ नि सबै।
नमस्ते अनि धेरै धेरै स्वागत छ है साथी। तपाईँलाई यो हप्ताको भिओवाई प्रश्न सोध्न र तपाईँले पठाउनु भएको जिज्ञासा तथा समस्यामा छलफल गर्न आइसकेको छु। म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा।
अनि म तपाईँको आफ्नै साथी रसिक। करुणा, अब चाहिँ यो हप्ताको भिओवाई प्रश्न सोधिहालौँ है त।
हुन्छ हुन्छ रसिक। र साथी ध्यान दिएर सुन्नुहोस् है त, यो हप्ताको लागि भिओवाई प्रश्न। तपाईँको विचारमा यौन दुर्व्यवहार तथा हिंसा सहन पनि हुँदैन र अरूलाई पनि गर्नु हुँदैन भनेर हामीले गरेको छलफल कतिको सान्दर्भिक लाग्यो र किन? प्रश्न फेरि एकपटक भन्छु। तपाईँको विचारमा यौन दुर्व्यवहार तथा हिंसा सहन पनि हुँदैन र अरूलाई पनि गर्नु हुँदैन भनेर हामीले गरेको छलफल कतिको सान्दर्भिक लाग्यो र किन?
र साथी, यो प्रश्नमा तपाईँलाई लागेको विचार हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा जानुहोस् अनि VOY टाइप गरेर एक स्पेस दिनुहोस् अनि आफ्नो रचनात्मक विचार सरल लेखेर पठाइहाल्नुहोस् हाम्रो पैसा नै नलाग्ने SMS नम्बर 3400।
पक्कै पनि साथी, हामी तपाईँको रचनात्मक विचारको प्रतीक्षामा छौँ है।
समस्या तपाईँको, सुझाव हाम्रो।
अब पालो चिट्ठी, इमेल र SMS को साथीलाई साथीको सल्लाह।
साथी, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो कार्यक्रम साथीसँग मनका कुरा।
रसिक, अब पनि कार्यक्रममा साथीले नै पठाउनु भएको समस्या तथा जिज्ञासामा नै छलफल गरौँ न, हुँदैन?
भइहाल्छ नि करुणा, बरु म नै पढेर सुनाउँछु है त साथीले पठाउनु भएको समस्या।
हुन्छ हुन्छ रसिक।
मसँग चाहिँ एकजना दृष्टिबिन साथीले पठाउनु भएको समस्या छ र उहाँ लेख्नुहुन्छ, साथी नमस्ते, म आँखा देख्दिनँ, मलाई गाउँका दाई पर्नेहरूले गालामा चिमट्ने, कपाल तान्ने, जिउ सुमसुम्याउने गर्नुहुन्छ। मलाई उहाँहरूले यस्तो गरेको कति पनि मन पर्दैन। मैले उहाँहरूलाई पनि धेरै पटक मलाई यस्तो नगर्नु भनिसके तर पनि उहाँहरूले कहिल्यै टेर्नुहुन्न। यस्तो अवस्थामा म के गरौँ साथी भनेर उहाँले लेख्नु भएको छ।
साथी, सुरुमा त तपाईँलाई धेरै भन्दा पनि धेरै धन्यवाद हामीलाई आफ्नै साथी सम्झेर आफूले भोगिरहेको समस्या तथा दुर्व्यवहार सेयर गर्नुभएकोमा।
र साथी, हामी महसुस गर्न सक्छौँ कि तपाईँका गाउँका दाईहरूले यस्तो दुर्व्यवहार गरिरहँदा र बारम्बार तपाईँले त्यसको प्रतिकार गर्दा पनि ती दाईहरूले नटेर्दा तपाईँलाई कति गाह्रो भइरहेको छ भनेर।
तर नि साथी, तपाईँ कति पनि विचलित नहुनुहोला र नडराउनुहोला,
किनकि तपाईँलाई साथ दिने सहयोग गर्ने हामी तपाईँको आफ्नै साथीहरू छौँ।
पक्कै पनि। र साथी, मेरो विचारमा भन्नुपर्दा तपाईँले ती दाईहरूलाई बारम्बार सम्झाउँदा पनि तपाईँको कुरा मान्दैनन्, तपाईँमाथि दुर्व्यवहार गरिरहन्छन् भने तपाईँले जति सक्दो छिटो आफ्नो परिवारका सदस्यलाई आफूले भोगिरहेको दुर्व्यवहारको बारेमा भन्नुपर्छ जस्तो लाग्छ है।
सही हो रसिक। र साथी, अर्को कुरा भनेको चाहिँ ती दाईहरूले तपाईँलाई दुर्व्यवहार गर्न खोज्दा उनीहरूलाई अबदेखि यस्तो गर्यो भने पुलिसको म उजुरी गरिदिन्छु पनि भन्न सक्नुहुन्छ। र अर्को कुरा भनेको, उनीहरूले दुर्व्यवहार गर्न खोज्दा चिच्याउने कराउने गर्नुभयो भने पनि उनीहरूले त्यस्तो व्यवहार दोहोऱ्याउँदैनन्।
र साथी, आज हामीले कार्यक्रममा बताएका अन्य उपायहरू पनि तपाईँले प्रयोग गर्न सक्नुहुन्छ जसले गर्दा तपाईँले बारम्बार दुर्व्यवहार भोग्नु नपरोस्।
पक्कै पनि। त्यसैले नि साथी, चुप लागेर दुर्व्यवहार सहेर चाहिँ बस्दै नबस्नु होला। जति सक्दो छिटो आफ्नो परिवारको साथीको सहयोग लिनु होला वा हामीले बताएका विभिन्न उपाय मध्येबाट आफूलाई भइरहेको दुर्व्यवहार विरुद्ध आवाज पनि उठाउनु होला भन्न चाहन्छु।
हो नि, र त्यो किनभने नि साथी, हामीले जबसम्म दुर्व्यवहार गर्ने व्यक्ति विरुद्ध कदम चाल्दैनौँ तबसम्म ती व्यक्तिहरूलाई दुर्व्यवहार गर्ने प्रोत्साहन मिलि नै रहन्छ, होइन त करुणा?
पक्कै पनि हो नि रसिक। र त्यति मात्रै नभएर नि ती व्यक्तिले अरूमाथि पनि दुर्व्यवहार गर्ने प्रयास गर्छन्, त्यसैले दुर्व्यवहारको प्रतिकार चाहिँ गर्नु नै पर्छ जस्तो लाग्छ कि मलाई त।
ल त साथी, हामीले दिएका उपाय तपाईँलाई उपयोगी भयो कि भएन भनेर लेखी पठाउन चाहिँ नभुल्नु होला, र तपाईँको समस्या चाँडो भन्दा चाँडै समाधान होस्। साथीसँग मनका कुरा टिमको तर्फबाट तपाईँलाई धेरै भन्दा पनि धेरै शुभकामना छ है।
ल त साथी, अहिलेलाई भने साथीलाई साथीको सल्लाह स्तम्भबाट म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा,
अनि म तपाईँको आफ्नै साथी रसिक पनि बिदा हुन्छु।
नमस्ते, बाई बाई, फेरि भेटौँला।
ल त जिरी, आजको लागि बिदा मागेर जाने बेला पनि भइसकेको छ। त्यही भएर तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै हामीलाई भन्नको लागि अनि कार्यक्रमका लागि आफ्नो सुझाव सल्लाह तथा प्रतिक्रिया दिन चाहनुहुन्छ भने हामीलाई इमेल गर्ने ठेगाना रहेको छ ssmk4u@gmail.com।
आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउन चाहनुहुन्छ भने एनटिसी प्रयोग गर्ने साथीका लागि 1660100045 र एनसेल प्रयोग गर्ने साथीका लागि 9815720000 हो यो नम्बरमा फोन गरेर आफूलाई लागेको कुरा निशुल्क रूपमा रेकर्ड गर्न सक्नुहुन्छ।
त्यस्तै हाम्रो वेबसाइट www.ssmk.org र साउन्ड क्लाउडमा गएर साथीसँग मनको कुरा सर्च गरेर हाम्रो नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ है जिग्री।
त्यस्तै तपाईँले फेसबुक चलाउनुहुन्छ भने हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssmkradio गई हामी कहाँ छौँ, के गर्दैछौँ भनेर पनि जान्न सक्नुहुन्छ है।
र त्यस्तै एसएमएस पठाउन चाहनुहुन्छ भने चाहिँ मोबाइलको म्यासेज बक्समा गई VOY टाइप गरी एउटा खाली ठाउँ छोडेर आफ्नो कुराहरू सरल लेखेर पठाउन सक्नुहुन्छ हाम्रो टोल फ्री एसएमएस नम्बर 3440000।
साथी, हामीलाई सम्पर्क गर्ने विभिन्न माध्यम मध्ये तपाईँलाई सजिलो हुने कुनै माध्यमबाट हामीसँग हप्तैभरि सम्पर्कमा रहनुहोला भन्दै आजको लागि भने साथीसँग मनका कुराका सबै साथी रसिक र करुणा सँगसँगै म तपाईँको आफ्नै हँसिली रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता
अनि म तपाईँको आफ्नै हँसिलो रसिलो चिटिक्क परेको जिग्री सबिन पनि बिदा हुन्छु।
नमस्ते, बाई बाई, फेरि भेटौँ।